नमस्कार अनि स्वागत गर्छौं यो तीन घण्टे बसाईको आजको यो शुरूआतमा तपाईँहरूलाई। कार्यक्रम खुल्ला मञ्चको समय शुरू भइसकेको छ, तपाईँहरूको साथको हामीले जरूरी ठानेका छौं। आजको यो खुल्ला मञ्चमा हामी छौं प्राविधिक साथी देवेन्द्र राई, हाम्रा सहकर्मी सजना तिमिल सिन्हा, म दुर्गा कार्की
अनि म शान्ता थापा। आज पनि हामी कार्यक्रममा खुल्ला ठाउँहरूको बहसलाई निरन्तरता दिनेछौं, खुल्ला ठाउँको बारेमा कुराकानी गर्नेछौं र कार्यक्रमभित्र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। हामीलाई फोन गरेर आफ्ना केही जिज्ञासा छन् भने हामीलाई सुनाउन पनि सक्नुहुन्छ। यतिखेर तपाईँ रेडियो सगरमाथा एफएम 102.4 MHz सुनिरहनु भएको छ। अबको एक घण्टा भने हामी खुल्ला स्थानहरूको स्थानलाई या खुल्ला सार्वजनिक स्थानहरूको बहसलाई चाहिँ उठाउने प्रयास गर्नेछौं।
प्रत्येक मंगलबारको जस्तै शान्ताजी, प्रत्येक मंगलबार हामीले यो काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक खुल्ला ठाउँहरू, जुन खुल्ला ठाउँहरूले धेरै महत्व राख्छ, प्रकोपको बेला भनौं, हाम्रा चाड संस्कृति जात्राहरूसँग जोड़िएको छ सार्वजनिक खुल्ला ठाउँ र सार्वजनिक खुल्ला ठाउँहरू अतिक्रमण भइरहेको, तिनीहरू चाहिँ लोप हुने अवस्थामा रहेको र त्यसले गर्दाखेरि हाम्रा संस्कृतिहरू पनि लोप हुने अवस्थामा रहेको भन्ने कुराहरू आइरहँदा हामीले यो बहसको शुरूआत गरेका हौं र यही बहसलाई निरन्तरता दिँदै आज हामी पुगेका छौं मध्यपुर थिमी नगरपालिकामा। हामीले आज मध्यपुर थिमी नगरपालिकाका इन्जिनियर सत्यनारायण शाहसँग मध्यपुर थिमी नगरपालिकामा रहेका सार्वजनिक खुल्ला ठाउँहरू, पोखरीहरू, त्यहाँका बहाल पाटी पौवादेखि इनारदेखि लिएर हामीले जात्राहरूका बारेमा पनि कुरा गर्छौं र नगरपालिकाले यस्ता सार्वजनिक खुल्ला ठाउँहरूलाई संरक्षण गर्न के कस्तो पहल गरिरहेको छ भन्ने कुरा चाहिँ उहाँसँग गर्नेछौं।
अवश्य पनि र यतिखेर यो कार्यक्रमलाई हामीलाई सहयोग भने गरेको छ सोशल साइन्स बहा, आईम्याप र फोर्ड फाउन्डेशनले र संयुक्त सहकार्यमा हामी यो कार्यक्रममा यतिखेर गरिरहेका छौं र रेडियो सगरमाथा एफएम 102.4 MHz भने यतिखेर हामीसँग मध्यपुर थिमी नगरपालिकाका इन्जिनियर सत्यनारायण शाह हुनुहुन्छ। शाहजी
हजुर,
हामी धेरै स्वागत गर्छौं यहाँलाई हाम्रो कार्यक्रम खुल्ला मञ्चमा।
धन्यवाद।
आज यहाँसँग हामीले जोड्न चाहेको प्रसंग नि यो मध्यपुर थिमी नगरपालिकाभित्र जति पनि यो सार्वजनिक स्थानहरू छन्, जस्तै पाटी पौवाकै कुरा गर्दा, पोखरीका कुरा गर्दाखेरि अहिले चाहिँ कस्तो छ त्यहाँको स्थिति, समग्रमा के छ बताइदिनुहोस् न।
सार्वजनिक जग्गाहरू यहाँ केही अब जग्गाहरू छ पहिलेदेखिको, अनि केही चाहिँ अब भन त्यहाँ केही अब मन्दिरहरू पाटी पौवाहरू बनेका छन्, त्यस्ता किसिमका जग्गाहरू छ यहाँ।
हजुर, 16 वर्ष भयो होइन नगरपालिका भएको?
हजुर
सर। यो अवधिमा तपाईँले अलिकति जस्तो इन्जिनियर हुनुहुन्छ, निकै पछि पनि आउनुभयो कि नगरपालिका स्थापना कालदेखि नै त्यहाँ हुनुहुन्छ कि, हामीले जान्न खोजेको जस्तो पहिलाको अवस्था
आएको हो। म करिब तपाईँको 58-59 आएको यहाँ।
हजुर, जे भए पनि यहाँले अब 59 आएको भनेको 10 वर्ष त भइसक्यो होइन, 63 सालमा यो चाहिँ लगभग 10 वर्ष पुगेको थियो होइन नगरपालिका स्थापना भएको। कस्तो अहिले तपाईँ त्यहाँ रहँदा र को यो 10 वर्षको अवधिमा त्यहाँ केही फरक तपाईँले आफ्नो पहलमा, जुन यी सार्वजनिक खुल्ला ठाउँहरू जस्तो भनौँ न खेल मैदानदेखि लिएर बगैँचाहरू होइन र खुल्ला ठाउँहरू जो आम नागरिकहरू त्यहाँ यसो सुस्ताउन जाने, अलिक स्वच्छ हावा लिन जाने त्यस्ता खालका ठाउँहरू कतिको छ त्यहाँ र कसरी संरक्षण भइरहेछ?
खेल मैदान नगरपालिकाकै आफ्नै उसमा छैन कुनै खेल मैदान। एउटा हामीले खेल मैदान कम्युनिटर ल्यान्ड पुलिङभित्र जग्गा कम्युनिटर जग्गा एकीकरण आयोजनाभित्र गाडी बनाउँदैछ त्यो खेल मैदानको लागि, फुटबल ग्राउन्डको लागि। अन्य अब सानातिना ठाउँहरू नगरपालिकाले अब संरक्षण गर्ने, कारोबार गर्ने, त्यहाँ स्थानीय व्यक्तिहरूको रोहबरमा उहाँहरूको उहाँहरूलाई नै जिम्मा दिएर त्यसलाई डेभलपमेन्ट गर्ने, त्यहाँ संरक्षण गर्ने कार्यहरू गरिरहेका छन्।
अनि हजुर यो अनि नि जस्तो यो सानो थिमी नजिकै रहेको आर्मी ब्यारेकमा पनि एउटा फुटबल खेल्ने खेल मैदान पनि छ होइन,
कहाँ
यो आर्मी ब्यारेकनिर?
हजुर हजुर
हजुर, त्यहाँनिर पनि रहेको छ। हजुर, त्यस्ता ठाउँहरूमा पनि नगरपालिकाले संरक्षणको लागि त केही गर्छ होला, कस्तो छ त्यहाँको स्थिति?
यो खेल मैदान चाहिँ यो स्वामित्वको बारेमा मलाई थाहा भएन त्यहाँ खेल मैदानको, तर त्यहाँ अब जो त्यहाँका स्थानीय व्यक्तिहरू अब खेलाडीहरू खेलिरहेका हुन्छन् होइन, अनि त्यसमा हामीले अब त्यो आखिर स्थानीय खेलाडी स्थानीय व्यक्ति खेल्नु भएकोले अलिकति त्यो जग्गा डेभलपमेन्टको लागि विकासको लागि हामीले लास्ट इयर केही त्यहाँ के भन्छ विकासका काम गरेका थियौँ सामान्य रूपमा।
जस्तो यहाँहरूले यो व्यवस्थित शहर विकासका लागि भनेर एउटा योजना पनि ल्याउनु भएको छ क्यारे, व्यवस्थित शहरी विकास भनेर,
व्यवस्थित शहरी विकास भनेर त्यस्तो किसिमको तोकेको योजना छैन हामी कहाँ
छैन है। जे भए पनि जस्तो नगरपालिका भइकन त्यहाँ जुन खालले अब एउटा नगरपालिकाभित्र हुनुपर्ने सुविधाहरूदेखि लिएर होइन त्यही अनुसारको पूर्वाधारहरू त पक्कै पनि भइरहेको छ।
अब नगरपालिका भएपछि जस्तो बाटोघाटो खाने पानी यी पूर्वाधारहरू त अब बिस्तारै डेभलप हुँदै गइरहेको हुन्छ, ओपन स्पेसेसहरू पनि बिस्तारै डेभलप भइरहेकै हुन्छ, त्यो त अब साल वर्षाली हुने काम
होइन भइरहेको हुन्छ भन्दा अहिले हामीलाई ट्वाक्कै चाहिएको जस्तो यहाँ त्यहीको पनि हुनुहुन्छ होइन, जस्तो अब यहाँको जताबाट आउनु भएको भए पनि काम त कार्यक्षेत्र भक्तपुर हुँदाखेरि जस्तो अहिले ठ्याक्कै हामीले भन्दाखेरि मध्यपुर थिमी नगर पालिकामा कति जति सार्वजनिक खुला ठाउँहरू होला र कसरी संरक्षण भइरहेको छ भन्दाखेरि तपाईँले तोकेरै भन्दाखेरि भन्न सक्नुहुन्छ।
सार्वजनिक जग्गा भन्नाले प्रति जग्गा यहाँ धेरै छ, करिब तपाईँको
जस्तो जस्तो भनौँ न काठमाडौँमा खुल्ला मञ्च भने जस्तो टुँडी खेल भने जस्तो होइन त्यस्तै खालका खुल्ला ठाउँ जहाँ अब आम नागरिक सर्वसाधारणहरूलाई अब त्यहाँ जाने बस्ने खेल्नेदेखि लिएर सबै कुराको लागि एउटा खुल्ला ठाउँहरू चाहिन्छ नि। विपत्तिका बेलामा पनि अब विपत्तिका बेलामा पनि सार्वजनिक खुल्ला ठाउँहरू जस्तो भूकम्प गयो भने कहाँ बस्ने त भन्दाखेरि त्यस्ता खालका ठाउँहरूको विकास गर्ने क्रम अहिले बढ़िरहेको छ नि, यो नगरपालिकाले कसरी यो तर्फ कसरी काम गरिरहेको छ?
त्यस्तो किसिम जस्तो खुला मञ्च जस्तो त्यस्तो व्यवस्थित हामी कहाँ छैन होइन, तब भएका प्रति जग्गाहरू केही छन् अब जस्तो पुरानो बस्तीहरूमा छन्, त्यो साना किना छन् कि ठुल्ठुलो रूपमा छैन, साना किना एरियाहरू छ हामीहरूकोमा र त्यसलाई हामीले त्यही स्थानीय व्यक्तिहरूको उसमा सामान्य रूपले डेभलप गरिरहेका छौँ कि अब जस्तो
साना तिना ठाउँहरूको पनि संरक्षण भयो भने त भइहाल्यो नि।
अस्ति साना तिना ठाउँहरूको हामीले त्यो जस्तो कोरेरियामा छ, कोरेरियामा चोकको रूपमा छ ठाउँहरू त्यो चोकको संरक्षणको लागि हामीले प्रत्येक वर्ष त्यहाँ केही न केही कार्यक्रम राखेका हुन्छौँ है।
अनि हजुर शाहजी यहाँनिर हामीले जोड्न चाह्यौँ जस्तो यो बोडेतिर हेर्ने हो भने तीनवटा पोखरी हामीले थाहा पाएका छौँ, जस्तै यो कमल पोखरीकै कुरा गरौँ न, यो कमल पोखरीमा पहिला चाहिँ कमलको फूल एकदमै फुल्ने फूल थियो भने हामीले सुनेका हौ पानीहरू पनि, तर अहिले चाहिँ थोरै मात्रामा पानी भएको पनि हामी देख्न पाउँछौँ होइन, त्यो सुक्ने
क्रममा
कमल पोखरी हजुर यो बोडेको कमल पोखरीको कुरा गर्दैछौँ, त्यसै गरी अन्य दुईटा यो खासी पोखरी अनि नस्तावा पोखरी
कमल पोखरी जस्तो छ नि, कमल पोखरी खासी पोखरी, अब खासी पोखरी लगायत पोहोर हामी त्यो गत आर्थिक वर्षमा हामीले खासी पोखरी र अर्को एउटा लाखी पोखरी दुईटा पोखरीमा हामीले पोखरी जीर्णोद्धारको काम गर्यौँ, त्यति मात्र होइन त्यहाँ यसको वातावरण पनि मिलाउने काम गरी त्यहाँ होइन जस्तो ढुङ्गा पेभमेन्टहरू अनि पोखरीमा चाहिँ खुर्किला बनाउने कामहरू त्यसलाई तारबार गर्ने कामहरू जम्मै गर्यो पोहोर हामीले होइन, अनि यो कमल पोखरीको सन्दर्भमा त्यहाँ अलिकति विवाद छ, कमल पोखरी अब विगतमा अब कुनै निकायले त्यसलाई व्यक्तिगत रूपमा दर्ता गरिसकेको छ
भनेपछि अतिक्रमणको कुरा
अनि यसमा गरिसकेको त्यसैले त्यहाँ चाहिँ हामीले केही डेभलप गर्न मिलेन,
हजुर
त्यहाँ हामीले केही गरेका
छैनौँ। हजुर जीर्णोद्धार गरेको कुरा गर्नुभयो, यो कमल पोखरीको जुन अतिक्रमणको कुरामा हामी अलिकति छलफल नै गर्नुपर्ने अवस्था हुन्छ होइन, यो खासी पोखरी लासी पोखरी अहिले जीर्णोद्धारका कामहरू अब यसरी नगरपालिकाले गरिरहेको छ विभिन्न ठाउँमा, त्यो जीर्णोद्धार गर्दाखेरि तपाईँले कस्तो खालको प्रक्रिया अप्नाउनुहुन्छ, त्यहाँ चाहिँ कंक्रिट प्रयोग गर्नुहुन्छ कि अथवा परम्परागत रूपमा जीर्णोद्धार गरिरहनु भएको छ कि कसरी जीर्णोद्धार?
हामीले जस्तो अब त्यहाँ प्रत्येक पोखरीहरूको केही इतिहास छ है, प्रत्येक पोखरी केही इतिहास छ, त्यो इतिहास चाहिँ त्यो कार्यक्रम चाहिँ त्यहाँ कन्टिन्यू होस् त्यसमा टेवा पुगोस् त्यो दृष्टिकोणले हामी त्यहाँ कार्यक्रमहरू गर्छौँ, जस्तो केही पोखरी छ यहाँ अब त्यहाँ विशेष धार्मिक कार्यक्रम हुन्छ अब त्यहाँ पब्लिकहरूले जानलाई सजिलो होस् बच्चाहरूलाई बुढापाकाहरू जान सजिलो होस् त्यसको त्यस्तो किसिमको त्यहाँ तारबार गरिन्छ, ढुङ्गा छाप्ने कामहरू गरिन्छ र त्यो काम गर्दाखेरि हामी स्थानीय उपभोक्ता समितिहरूलाई नै प्राथमिकता दिन्छौँ अनि उनीहरूको रोभरमा कामहरू हामी अगाडि बढाउँछौँ।
जस्तो अब पोखरीहरूमा ढुङ्गा छाप्दाखेरि वरिपरि ढुङ्गा छाप्दा अथवा त्यहाँभित्र ढुङ्गा छाप्दा अथवा सिमेन्टहरू प्रयोग गर्दाखेरि त्यो पानी रिचार्ज जसरी हुनुपर्ने हो नि त्यो नभएर पोखरीहरू झन उनीहरू त्यो पोखरीहरूको दुरावस्था भएको भन्ने कुराहरू पनि आइरहेकोले यो जिज्ञासा राखेको।
हजुर
अनि नि जस्तो अब यहाँनिर पोखरीकै कुरा गर्दाखेरि दुईवटा पोखरी त अहिले पानी नभएको अवस्थामा पनि छ होइन, सुकेका छन् ती सुकेका पोखरीहरूलाई जीर्णोद्धार त गर्ने क्रममा पानीहरू पनि राख्ने त्यस्तो केही गर्नु भएको छैन।
पोखरीमा पानी राख्ने एउटा कार्यक्रम हामीले यसपालि दुई पोखरीमा सोचेका थियौँ।
हजुर यो थिमीको दुई पोखरीको कुरा गर्नु
भनेको वडा नम्बर 11 र 12 पर्छ,
यो थिमीमा पर्छ होइन,
थिमीमा पर्छ त्यो। अनि त्यहाँ हामीले कार्यक्रम राखेका थियौँ तर अब भनौँ त्यो प्राविधिक कारणवश त्यहाँ काम अगाडि बढाउन सकिने, यसपालि त्यसलाई फेरि कन्टिन्यू गरिएको छ। र पोखरीमा पानी राख्ने जुन छ नि यहाँ अब ज्वलन्त एउटा समस्या के छ, मानिसहरूले खाने पानी नै पुगिरहेको अवस्था छैन है, तैपनि अब त्यो एरियाहरू पोखरीको एरियाहरू ठुलो छ, ठुलो पोखरीमा त पानी जमिनमा राखेर अरूलाई एक दिन राखेर त मात्रै होइन त्यहाँ त रिटेन पनि गराउन सक्नु पर्यो, पानी सधैँ त्यहाँ अलिकति छप्दै जानु पर्यो। त्यसैले यसो दुई पोखरीको सन्दर्भमा हाम्रो के सोचाइ छ, त्यसको सर्टेन पार्टमा अनि सर्टेन पार्टमा त्यसलाई अलिक पोखरीभित्र एउटा सानो पोखरी बनाएर त्यहाँ फाउन्टेन राखेर अनि पानी राख्ने, त्यो पानीले के हुन्छ अब यसो आपत विपत परेको बेला त्यसले काम पनि दिन्छ, अर्को कुरो त्यहाँ अब वातावरणीय संरक्षण पनि सहयोग पुर्याउँछ। त्यो दृष्टिकोणले हामीले त्यसलाई पानी राख्ने उसमा अगाडि गएका छौँ। जस्तो अब पोहोर चाहिँ खाँसी पोखरीमा गर्यो, अब त्यसमा पानी रिटेन हुने अवस्था थिएन, अब पोहोर अलिकति मर्मत सम्हार गरिएकोले यसपालि एकदम त्यसमा पानी भरिदिएको छ। त्यसैले हामीले अब डिटेल उसमा त अब सबै पोखरीमा ठुल्ठुलो पोखरीमा सबैमा पानी राख्न सक्ने भनौँ न काठमाडौँको पानीको समस्याले पनि सकिन्न, तर साना तिना पोखरीहरूमा हामीले त्यो एरेन्ज गरिरहेका छौँ।
जस्तो यो थिमीमै कुरा गर्दाखेरि पोखरीहरू कति जति होलान् केही तथ्याङ्क होला नि नगरपालिकासँग,
सो के पोखरीको एरिया
हजुर पोखरीको भन्दा पनि पोखरीको संख्या
हजुर
पोखरीको संख्या
साइज
संख्या हजुर संख्या कतिवटा पोखरी होला
पोखरीको संख्या चाहिँ त्यो यकिन त मैले भन्न सक्दिनँ, यतिवटा तिन तथ्याङ्क मसँग अहिले छैन है।
यो
हजुर
हामीले अघि यहाँले भन्नुभयो नि कमल पोखरीलाई हामीले जीर्णोद्धार गर्नको लागि अलिक विवादमा छ, अतिक्रमणमा परेको छ भनेर, नगरपालिकाले यो अतिक्रमणलाई हटाउनलाई के पहल गरिरहेको छ?
अतिक्रमण यस्तो हो कि एउटा के हुन्छ तपाईँको प्रति जग्गालाई मानिसहरू बिस्तारै मिच्दै जाने त्यो एउटा अतिक्रमण हुन्छ होइन। त्यो कमल पोखरी के भएको छ तपाईँको यो नगरपालिका हुनुभन्दा धेरै पहिले मलाई लाग्छ अब करिब 35-32 सालतिरको कुरो हो, त्यही बेला कुनै व्यक्तिले त्यो दर्ता गराइसकेको अवस्था
व्यक्तिगत नाममा
व्यक्तिको नाममा दर्ता भइसकेको र त्यो दर्ता भएर 3-4 जनाको हातबाट त्यो खरिद बिक्री पनि भइसकेको छ, तर अहिले त्यहाँ स्थानीय व्यक्तिहरू त्यसलाई रोकिरहेका छन्। नगरपालिकाले पनि किनबेचको लागि अहिले चाहिँ नगरपालिका भएदेखि त्यसलाई सिफारिस दिएको छैन किनबेचको लागि,
अनि
स्थानीय व्यक्तिहरूले अब हाम्रो परापूर्व कालदेखिको सम्पत्ति हो भनेर त्यसलाई रोकिरहेछ।
कुनै संरचना बनेको अवस्था त होइन, जस्तो घर बन्ने कुनै संरचना बनाइएको त छैन,
त्यस्तो संरचना कुनै बनेको छैन।
अब त्यो नबनेको अवस्थामा त जुन यो किता नम्बर यस्तो हुन्छ नि नगरपालिकासँग, त्यो गरेर यो सार्वजनिक पोखरी हो भनेर त्योलाई फिर्ता ल्याउन चाहिँ सकिन्छ कि सकिँदैन?
त्यो नगरपालिकाले अब त्यो व्यक्तिको नाउँमा गइसकेको अवस्थामा नगरपालिका यतिकै भन्न सक्दैन, त्यो त अदालतमा गइसकेको केस पनि हो है। अदालतले अब के त्यो डिटेलमा थाहा हुन्छ, अदालतले निर्णय पनि व्यक्तिकै पक्षमा गरिसकेको छ त्यो कि त्यो नितान्त अब धेरै पहिलेदेखि व्यक्तिको उसमा गएकोले अब नगरपालिकाले अब स्थानीय व्यक्तिहरूको सहयोगमा मात्रै त्यसलाई एउटा कुनै संरचना बनाउन नदिएको अथवा सिफारिस नगरेको अवस्था छ। नियम कानूनले हेर्ने हो भने त्यो व्यक्तिको उसमा हकमा गइसकेको अवस्था छ।
स्थानीय के भन्छन् त यसमा?
अनि स्थानीय त पुरै यो चाहिँ सार्वजनिक सम्पत्ति यसले संरक्षण गर्नुपर्छ, यसलाई हाम्रो पूर्वजको धरोहर हो, यसलाई सुरक्षित राख्नुपर्छ भन्ने आरानमा छन्।
जस्तो यो जुन जग्गा खरिद बिक्री गरेको चाहिँ स्थानीय नै हुन् कि कहीँ बाहिरबाट आएर यस्तो भएको यहाँ
त्यहाँको होइन, बाहिरको मानिसहरूले खरिद बिक्री गरेका छन्?
हजुर
अनि नि जस्तो अब हामीले टिमीको कुरा गर्ने हो भने धेरै जस्तो जात्रा मात्रको कुराहरू पनि आउँछ यस विषयमा पनि यसबाट चाहिँ त्यहाँका यो सम्पदाहरू खुला ठाउँहरू चाहिँ कतिको संरक्षित भएका छन् त यस विषयमा पनि हामी यहाँसँग कुराकानी गर्छौँ तर एकैछिन हाम्रो अहिले विश्रामको पालो भएको छ विश्रामपछि फेरि पनि यहाँसँगको कुराकानी हामी जोड्छौँ है हाम्रो टेलिफोन सम्पर्कमा रहिरहनु होला भर्खरै हामीले मध्यपुर टिमी नगरपालिकाका इन्जिनियर सत्यनारायण शाहसँगको कुराकानी जोड्यौं अहिले हामी कार्यक्रमको यो खण्डमा सार्वजनिक स्थानहरूको बारेमा कुराकानी गरिरहेका छौं र यो स्थानहरूको बारेमा कुराकानी गर्नको लागि यतिखेर हामीले सहयोग पनि पाएका छौं सोशल साइन्स बाहा आईम्याप फोर्ड फाउण्डेशनको र उहाँसँगको टेलिफोनमा कुराकानी एकैछिनमा हामी जोड्नेछौं यतिखेर भने छोटो विश्राम भएको छ छोटो विश्रामपछि फेरि आउनेछौ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु होला
कार्यक्रम खुल्ला मञ्चमा छौं तपाई हामी रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा यो कार्यक्रम हामी प्रत्येक दिन मध्याह बाह्र बजेदेखि तीन बजेसम्म तपाईँको साथमा रहन्छौं कार्यक्रम खुल्ला मञ्च मार्फत यो कार्यक्रममा हामी विभिन्न विषयवस्तुहरू उठाउने गर्छौं आज मंगलबारको दिन हामीले सार्वजनिक खुल्ला ठाउँहरूका बारेमा कुराकानी गर्ने क्रममा मध्यपुर थिमी नगरपालिकामा रहेका सार्वजनिक खुल्ला ठाउँहरू सम्पदाहरू पोखरी ढुङ्गेधारा इनार लगायत बहिल बहालहरूको कुरा र सार्वजनिक खुला ठाउँहरू का बारेमा कुराकानी गरिरहेका छौं कुराकानीका लागि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ मध्यपुर थिमी नगरपालिकाका इन्जिनियर सत्यनारायण शाह र उहाँसँग तपाईँको केही जिज्ञासा छ मध्यपुर थिमी नगरपालिकामा केही जुन यस्ता सार्वजनिक खुला ठाउँहरूको संरक्षण भइरहेको छैन अथवा भइरहेको छ अथवा संरक्षणको आवश्यकता छ कुनै मन्दिरहरूको जीर्णोद्धार गर्नुपर्नेछ केही छ भने तपाईँले हामीलाई टेलिफोन गरेर सिधै उहाँसँग आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर 55 45 680 तपाईँले टेलिफोन गर्नुहोस् हाम्रो यो भनिमण्डल एरियामा केही समयदेखि टेलिफोन लाइन नभएका कारण केही समस्या परिरहेको छ त्यो भएर हामीले आज तपाईँलाई यो कार्यक्रम खुल्ला मञ्चमा एउटा मात्र टेलिफोन उपलब्ध गराउन सक्षम भएका छौं 55 45 680 यसमा तपाईँले टेलिफोन गरेर आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ अथवा तपाईँसँग केही जानकारी छ भने पनि हामीसँग साट्न सक्नुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा शाहजी आइसक्नु भएको छ उहाँलाई फेरि पनि स्वागत गरौं शाहजी फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रम खुला मञ्चमा हजुर शाहजी हजुर फेरि पनि स्वागत गर्छौं कार्यक्रममा हजुर हामीले यो अलिकति अब कुराहरू गर्दाखेरि जस्तो मध्यपुर तिमी नगरपालिकामा महत्वपूर्ण जात्राहरू हुन्छन् केही अब खोलाहरूको जस्तो हनुमन्ते खोलामा केही विवादहरू छ भन्ने कुराहरू पनि थाहा पाएका थियौं हामीले होइन केही विवादहरू जस्तो बालकोट र जुन बाहाव परिवर्तनको कुरालाई लिएर हनुमन्ते खोलाको बहाव परिवर्तनको कुरालाई लिएर विवादहरू छ भन्ने कुराहरू पनि सुनेका छौं होइन यसमा हामी विस्तृत हामी एक घण्टासम्म तपाईँसँग रहँदा हामीले यी कुराहरू विस्तारै गरौंला अहिले जस्तो जात्राकै कुरा गर्दाखेरि होइन जात्रा हामीले पोखरीको कुरा गर्यौं जात्राको कुरा गर्दाखेरि मध्यपुर नगरपालिकामा चाहिँ कस्तो कस्तो जात्राहरू यहाँले पाउनु भएको छ आफ्नो कार्यकालमा कसरी जात्राहरूले चाहिँ यी संस्कृतिहरूले सार्वजनिक खुला ठाउँहरू जस्तो पोखरीको कुरा गरौं मन्दिरको कुरा गरौं होइन र खुला ठाउँहरूको कुरा गर्दाखेरि यी जात्रा संस्कृति हाम्रा जात्रा पर्वहरूले यी ठाउँहरूको संरक्षणमा निकै योगदान पुर्याइरहेको हामीले पाएका छौं कस्तो खालका जात्राहरू अहिले त्यहाँ मनाइन्छ नगरपालिकाभित्र
यो थिमी नगरपालिका अथवा मध्यपुर थिमी भनेको यो विभिन्न किसिमको जात्रा र कला संस्कृतिको लागि प्रख्यात ठाउँ हो र यहाँ मुख्य जात्रा भनेको एउटा बिस्केट यहाँ बिस्केट जात्रा हुन्छ अर्को एउटा जिब्रो छेर्ने जात्रा हुन्छ होइन अब बिस्केट जात्रा र यो बालकुमारी मन्दिरमा गरिन्छ त्यो हाम्रो वैशाखको 2 गते हुन्छ त्यसको त्यही दिन फेरि हाम्रो जिब्रो छेर्ने जात्रा पनि हुन्छ
यो महालक्ष्मी स्थानमा
होइन महालक्ष्मी स्थानमा जिब्रो छेर्ने जात्रा हुन्छ यो बोडेमा हो
त्यहाँ जस्तो यो जुन बेला जिब्रो छेड्ने जात्रा हुन्छ नि त्यो जिब्रो छेड्ने जात्रालाई भनेर चाहिँ धेरै मान्छेहरू हेर्नेको भीड पनि एकदमै लागेको हामी पाउँछौँ होइन गएको बेलामा जस्तो त्यो ठाउँहरू अहिले कस्तो छ पहिला कस्तो थियो यहाँको अनुभवमा यहाँ पनि पुग्नु भयो होला अहिले कस्तो
भयो यी ठाउँहरू जात्रा हुने ठाउँहरू परम्परागत ठाउँहरू हो यसमा अब ठाउँहरू पहिला जति थियो त्यही अनुसार छ त्यसमा अलिकति अब पहिलाको भन्दा अलिकति वातावरणीय रूपले सुधार भएको जस्तो अब हामीले ढुङ्गा छापेका छौँ इँटा छापेका छौँ होइन पहिलेको जस्तो त्यति अप्ठ्यारो छैन र ओपन एरियाको सन्दर्भमा पुरानो बस्ती भएकोले एरिया चाहिँ त्यहाँ बढाउन सक्ने स्थिति छैन
अनि जस्तो त्यहाँ त अहिले हामीले देखेको अनुभव गरेको प्रत्यक्ष रूपमा नयाँ नयाँ भवनहरू बन्ने अनि त्यसपछि त्यहाँ त एउटा पिपल बोट पनि छ ठुलो है
हो
त्यो पिपल बोट वरिपरि पनि ठुलो घरहरू बन्ने नजिकै घरहरू बन्ने अनि त्यो पानीको दहहरू फोहोरहरू त्यतिकै पनि हामीले कहिलेकाहीँ देख्छौँ अनुभव गरेका छौँ होइन अब त्यो फोहोरहरूलाई सफा गर्नेदेखि लिएर त्यसलाई त्यहाँको एउटा पार्टी पनि छ हामीले देखेको जहाँ चाहिँ जिब्रो पनि छेडिन्छ होला हो त्यो कुराहरू हो त्यसलाई संरक्षित गर्न हुन त हामीले जीर्णोद्धार गर्नुपर्ने अवस्था पनि देखेका हौ त्यसको लागि केही पहलहरू नगरपालिकाबाट अनि त्यहाँको स्थानीय बासिन्दाहरूबाट त्यस्तो केही पाउनु भएको छ क्या गर्नु भएको छ
अनि त्यो जीवो छेर्ने पार्टी छ नि त्यो त पहिले अझ यो भन्दा पनि नराम्रो स्थितिमा थियो त्यसलाई हामीले व्यवस्थित गरेकै छौँ होइन र अब त्यहाँ फोहोर पानी भनेको त्यो पश्चिम त्यो घरहरूको बारेमा जुन कुरो गर्नुभयो नि यहाँले अब घरहरू मानिसहरूले के गर्छ नि अब त्यो त्यहाँ हामीले चार तल्लासम्म बनाउन पाउने ठाउँ हो त्यहाँ जिब्रो छेर्ने ठाउँ कि चोकमा एउटा त्यो पाँच तल्ले सानो घर अग्लो बनाइदिएछ त्यहाँ त्यो त्यो वातावरण देश यसो अलिकति हेर्दाखेरि नेचुरल ग्रिम्समा अलिकति नराम्रो असर परेकै हो त्यसले है अब त्यो चाहिँ उनीहरूले नगरपालिका एउटा पुरानो एरिया हो अब त्यो उनीहरूले आफ्नै किसिमले बनाएर गएका छन्
जस्तो यहाँले चार तला बनाउन पाउने अनुमति छ नगरपालिकाले त्यो अनुमति दिएको होला होइन चार तला भन्दा बढाउन नपाउने
बढाउन नपाउने
त्यो पाँच तलालाई त कारवाही केही गर्ला नि नगरपालिकाले होइन
कारवाहीको सन्दर्भमा
नियम विपरीत भयो नि त त्यो तपाईँहरूले जुन नियम बनाउनु भएको छ त्यो भन्दा त विपरीत भयो
योभन्दा विपरीत त्यो एक तल त्यहाँ बढी छ त्यहाँ अब कारवाहीको सन्दर्भमा अहिले अब तपाईँको के छ नि यो कोर एरियाहरूमा पुरानो व्यक्तिहरूको अलिक थोरै जग्गाभित्र बनाइएका घरहरू हुन्छन् त्यही पनि अब त्यो छुट दिए होइन तर अब त्यो जनप्रतिनिधिहरू नभएको अवस्थामा अलिकति विकृतिहरू मौलाएको स्थिति हो अनि त्यसले त्यसलाई नगरपालिकाले चाहँदा चाहँदै पनि कन्ट्रोल गर्न नसक्यो
जस्तो नक्सा पास त नगरपालिकाले गर्छ नि त नक्सा पास त नगरपालिकाले गर्छ
नियमभित्रै गरिन्छ चार पासमा मात्रै गरिएको हुन्छ होइन मानिसहरूले बनाउँदै जाँदाखेरि त्योभन्दा अब एक दुई ठाउँमा चाहिँ बढी बनाइ
त ठाडै उल्लङ्घन भयो फेरि होइन नक्सा पास चारको बनाउने तपाईँ आफै त्यहाँको कर्मचारी हुनुहुन्छ यो भन्दा त अप्ठ्यारो पनि हुन सुन्नेलाई पनि अप्ठ्यारो हुन्छ फेरि
हो होइन त्यो छ मैले भने त्यो छ अब यहाँ के छ नि नगरपालिका नयाँ नगरपालिका अब अहिले त नयाँ नगरपालिका भन्न मिलेन
सोह्र
वर्ष भइसक्यो तर के छ नि तपाईँको संस्थागत चिजहरू यहाँ जननिर्वाचित प्रतिनिधिहरू एकचोटि मात्रै आउनुभएको त्यसपछि यहाँ अब खालीको खाली भयो अब संरचना त्यति रूपले बलियो हुन सकेन यहाँ होइन अब त्यो कर्मचारीहरूले चलाएको अवस्थामा यहाँ अब यस्तो कर्मचारी थप्ने जाँचहरू थप्ने कुरोहरू गर्न सकिएन यो बीचमा जे पहिलेको स्थिति थियो त्यसलाई त्योभन्दा नबिगारिकन त्यसलाई कन्टिन्युटी दिइएको हो यो केही अब सामाजिक कुराहरूमा वातावरणीय विकासको सन्दर्भमा अब भ्याए जति नगरपालिकाले विकासका कामहरू गरेका छन्
अब हजुर यति नियम विपरीत भन्दा भन्दै हामीले पनि कुरा उठाइसकेपछि अब चाहिँ के होला भन्ने हामीले आशा पनि राखेका छौँ होइन शाहजी अनि नि जस्तो यो नीलबाराई अनि जस्तो यहाँ नजिकै रहेको अर्को नीलबाराई भनौँ सरस्वती खेल भनौँ होइन ती पनि छन् मठ मन्दिरहरू अब यो नीलबाराईकै संरचनाको कुरा गर्ने भने वरिपरि अब त्यहाँसम्म जानको लागि त्यति राम्रो बाटो पूर्वाधारहरू भएको अवस्था पनि छ
नीलबाराईमा हामीले दुई वर्षदेखि अब कम 50-50 लाखको पोहोर त गरी 60 लाखकै काम गरियो त्यहाँ नीलबाराईको संरचना यहाँहरू यसो अब जानुभएकै होला कहिले यसो जाँदाखेरि थाहा पाउनु त्यहाँको माटोको संरचना यस्तो छ त्यहाँ खालि पाङ्गो माटो छ बढी पानी परेको अवस्थामा पनि पहिरो जाने धेरै घाम लागेको अवस्थामा पनि पहिरो जाने पहिरो गइरहन्छ त्यहाँ त्यसैले हामीले अब त्यो भएको बाटो पनि त्यो भत्किन लागेको हो दुई वर्षदेखि हामी त्यो बाटो प्रोटेक्सनमा मन्दिर प्रोटेक्सनमा र त्यहाँ पिकनिकका एक दुईवटा सेटहरू बनाउने उसमा लागिरहेका छौँ
जस्तो त्यो पहिरो जाने कुरा
गर्नुभयो समग्र विकासको लागि हामीले करिब पहिलेदेखि लागेको हो र पोहोरदेखि त्यसलाई एउटा गुरु योजना त्यहाँ बनेको छ पहिलेदेखि नै त्यो गुरु योजनालाई नै आधार मानेर
त्यो त माटोहरू
काम गरिरहेका छौँ
त्यो हामीले जान्न चाहेको नि त्यहाँ त बालुवा माटोहरू खानेहरू पनि निकाल्ने होइन त्यसले गर्दाखेरि त्यहाँको संरचनाहरू जुन छन् नि त्यो त अब नरहने अवस्थामा रहन्छ नि जस्तो धेरै नै त्यहाँनिर समथर हुन थालेको छ बस्ती बढ्न थालेको छ त्यहाँको बालुवा खानेहरू निकाल्न थालिएको छ भने त त्यसले प्रत्यक्ष रूपमा असर पार्ने भयो नि होइन
खानी त्यो बालु निकाल्ने काम नीलबराही मन्दिरको भित्र गरिएको छ नि, त्यसको जुन एरिया छ नि त्यसभित्र गरिएको छैन, तर के छ नि बाहिर बाहिर जुन त्यो भन्दा बाहिर त्यो जुन त्यसको जुन एउटा चारैतिर घेरिएको सड़क छ त्योभन्दा बाहिर बालुवा खाने सञ्चालन भयो भने त्यसको अप्रत्यक्ष असर परिहाल्छ त्यहाँ। तर अब त्यो बाहिर भएकोलाई त्यो निजी जग्गामा गरिरहेका मान्छेहरू त्यसलाई रोक्न पनि मिल्दैन।
जस्तो त्यसले निजी जग्गामा भए पनि जस्तो यो जुन संरचना छ नीलबाराहीलाई केही प्रत्यक्ष असर पुगिरहेछ भने त त्यसलाई रोक्न मिल्दैन, त्यस्तो खालको केही
मापदण्डहरू? जुन पूर्व उत्तरतर्फ जुन बााउन्ड्री छ त्यो बााउन्ड्री हो, त्यसपछि गाविस पर्न जान्छ, उतातिर सरस्वती खेल गाविस पर्न जान्छ।
हजुर, अनि यो यहाँले भन्नुभयो नि पहिरो जाने कुरा, त्यहाँ यो पहिरो जाँदा घाम लाग्दा नि पहिरो जाने, पानी पर्दा नि पहिरो जाने, के वृक्षारोपण गर्ने त्यो संरक्षणका लागि के गरिरहनु भएको छ?
त्यो हामीले त्यही मैले जस्तो पहिले पनि हामीले त्यहाँ वृक्षारोपण बायो इन्जिनियरिङका काम गरेका थियौँ होइन, पोहोर पनि रिटेनिङ वाल बनाइयो, त्यसपछि स्लोप मेन्टेन गरियो, त्यसपछि अब जस पानी बहाएको जुन माथिबाट डाइरेक्ट एकैचोटि तल धर्छ त्यसलाई साइड ड्रेन बनाएर पानी तल झारियो, यस्ता संरचनाको कामहरू हामीले गरिरहेका छौँ। त्यहाँ अब यो नीलबराही यसो क्षेत्र हेर्ने हो भने करोडौंको लागतमा त्यहाँ हुने कामहरू देखिन्छ कि त्यसले प्रोटेक्सनको लागि, नगरपालिकासँग एकदम थोरै बजेट हुन्छ, त्यही पनि अब अरूतिरको पनि अलिकति विकास बजेटहरू काटेरै त्यहाँ नीलबराहीमा हामीले पोहोरदेखि पोहोर पनि करिब 60 लाखको काम गरियो, यसपालि करिब करिब झण्डै 40 लाखको काम गरिया छ त्यहाँ, र कन्टिन्युटी फेरि दिएको हो त्यहाँ त्यो नीलबराही प्रोटेक्सनको लागि।
यहाँ त केही विशेष कामहरूमा पनि जाने गरिन्छ, यो बाराहीमा यसो जात्राहरूमा पनि पूजा आजा गरिने है,
पूजा आजा गरिन्छ, त्यो
नीलबराहीको महत्व अलिकति महत्व के हो यो नीलबराहीको?
नीलबराहीको त्यहाँ अब परापूर्व कालदेखि पूजा आजा गरिरहेको छ, त्यो मलाई अब
अलिकति जात्राको, हजुर जात्राको कुरा जोड्दाखेरि मैले अगाडि नै
जात्रा जस्तो जिब्रो छेर्ने जात्रा जुन हुन्छ नि जिब्रो मैले सुनेको अब त्यहाँ स्थानीय व्यक्तिहरू होइन त्यहाँको बुद्धिजीहरू पुराना व्यक्तिहरू भन्दाखेरि त्यो सुनेको हो, अब त्यो यथार्थ कतिको होइन मैले हुनसक्छ यसमा केही फरक पर्ला। त्यहाँ नीलबराहीमा एउटा देउता छ होइन, त्यो देउता अब त्यो बेलाको एउटा त्यस्तै अब देउताले अब यहाँ स्थानीय व्यक्तिहरूलाई त्यो के अरे बोडेमा स्थानीय व्यक्तिहरूलाई धेरै दुःख दिने, अनि त्यहाँको कुन एउटा देउताले त्यहाँको दुःख दिने राक्षसलाई समातेर अनि उसलाई चाहिँ के भन्छ जिब्रो छेरेर उसको चारैतिर नाच घुमाएको थियो, त्यही सन्दर्भमा यो चाहिँ जात्रा
भनेपछि यो
अलिकति फरक परेको हुन सक्छ है,
नीलबराही पनि जिब्रो छेर्ने जात्रासँग सम्बन्धित
त्योसँग चाहिँ जोडिएको हो कि, अब त्यहाँ नीलबराही हुँदाखेरि तपाईँको त्यहाँ के भेटीहरू त्यहाँ पनि नीलबराही पनि जान्छ है,
यो विशेष जात्रासँग बिस्केट जात्रासँगै अन्य जात्राहरू पनि छन् नि, जस्तो सिन्दुर जात्रा बिस्केट जात्रा भित्रै पर्छ होइन,
अनि
वैशाख संक्रान्ति जात्रा
जुन बालकुमारीमा हुन्छ नि त्यो चाहिँ के भन्छ वैशाख 2 गते
हजुर
त्यो सिन्दुर जात्रा बिहान चाहिँ सिन्दुर जात्रा हुन्छ बालकुमारीमा, त्यो एकदम धुमधामका साथ हुन्छ, त्यसपछि चाहिँ उता बोडेमा चाहिँ 2 बजेतिर जिब्रो क्षेत्र।
अर्को पनि यो नगदे सिद्धि गणेश जात्रा पनि छ नि,
यहाँ के छ नि तपाईँको खटहरू छ कि विभिन्न किसिमको धेरै गुठीहरू छ र खटहरू छ, 32 खट कि कति खट छ है मलाई के थाहा, 32 वटा खटहरू छ र विभिन्न गुठीहरूको, त्यो सबै गुठीलाई सबै खटहरूलाई हामीले पनि नगरपालिकाबाट पनि संरक्षणको लागि केही सहयोग गरेका छौँ, र यी सबै जति खटहरू छन् नि त्यो सबै कुनै न कुनै जात्रासँग सम्बन्धित छ।
हजुर, हामीले यो जात्रा जोड्न खोजेको जस्तो यति धेरै तपाईँले 32 वटा खट भन्नुभयो होइन, जात्राहरू कुनै न कुनै जात्रासँग सम्बन्धित गर्ने कुरामा जस्तो यी जात्राहरू त विभिन्न ठाउँ मन्दिर पोखरी ढुङ्गे धारासँग नजिक होला नि, जात्राहरू कस्तो पाउनु भएको छ? जस्तो अब कुनै जस्तो भनौँ न रातो मच्छिन्द्र नाथको जात्रा या ललितपुरमा हुने जात्रा भनेको पोखरीसँग पानीसँग सम्बन्धित छ होइन, र त्यस्तै त्यो जात्राका लागि थुप्रो पोखरीहरू संरक्षण गरिएको छ कि, त्यो रातो मच्छिन्द्र नाथको जात्राको अवधिभर ती पोखरीहरूबाट पानी त्यहाँ त्यो रातो मच्छिन्द्र नाथको रथ जहाँ जहाँ तानिन्छ ती ठाउँका पोखरीहरू चाहिँ संरक्षित छन्, त्यस्तै यो ठाउँमा चाहिँ के छ त्यस्तो?
जस्तो अब मैले थाहा पाएकोमा बोडेमा जुन एउटा लाक्षी पोखरी छ नि, बोडेको लाची पोखरी डाइरेक्ट जात्रासँग सम्बन्धित छ
होइन
मैले थाहा पाएको त्यति हो त्यसको लागि हामीले अब संरक्षण काम गर्यो पनि पोखरी गर्यौं
हजुर ठाउँहरू हुन्छन् जस्तो सिन्दूर जात्रा गरिने ठाउँको संरक्षण गरिनु पर्यो नगदेश सिद्धि गणेश जात्रा गरिने ठाउँको सिद्धि गणेशको मन्दिर होला त्यसको संरक्षण हुनु पर्यो होइन
त्यो अब चाहिँ सिन्दूर जात्रा बालकुमारी मन्दिरमा गरिन्छ बालकुमारी मन्दिरको संरक्षणको सन्दर्भमा अब हामीले विगतमा धेरै काम गरिसकेका छौँ त्यसको परिसर सुधारदेखि लिएर अनि त्यहाँ बालकुमारी पनि एउटा सानो पोखरी छ त्यो जम्मै सुधारको सन्दर्भमा हामीले विगतमा गरिसकेका छौँ अहिले चाहिँ त्यहाँको वातावरण गरेको ठिकै छ सिद्धि गणेशको सन्दर्भमा सिद्धि गणेशको त्यहाँ एउटा पुरानो त्यो लायकु दरबार छ त्यसै भित्र एउटा मन्दिर पनि छ र त्यो लायकुलाई संरक्षणको लागि सिद्धि गणेश संरक्षणको लागि विगतमै हामीले धेरै काम गरेका छौँ त्यहाँ त्यो त्यति मात्रै होइन त्यहाँ तपाईँको ढुङ्गे धाराहरू पनि त्योसँग सम्बन्धित त्यो ढुङ्गे धारालाई पनि हामीले जीर्णोद्धार गरेका थियौँ त्यो यी रिलेटेड चिजहरू केही होइन अब जात्राहरू केही न केही उसमा रिलेटेड भइ नै हाल्छ जस्तो अब सिद्धि गणेशको जात्रा हो होइन सिद्धि गणेशको जात्रा त्यो सिद्धि गणेशको मन्दिर छ त्यहाँ पुरानो एउटा लायकु छ त्यो लायकीमा त्यसको खटहरू त्यहीँ राख्या हुन्छ
स्कुल पनि छ एउटा विद्यालय भनेर
त्यही सिद्धि गणेशमा
हजुर
त्यहाँ गणेश मावि एउटा स्कुल छ त्यहाँ
हजुर यो जात्राको कुरा गर्दा हामीले जब जात्राको कुरा गर्छौँ विभिन्न पर्वहरूको कुरा गर्छौँ होइन पर्वहरूमा मन्दिरहरूको संरक्षणको देखि लिएर पोखरी ढुङ्गे धाराको इनारको संरक्षणको कुरा चाहिँ यी जात्रा पर्वहरूमा जोडिने कुराहरू हो त्यही भएर यस्ता खालका हाम्रा जात्रा पर्वहरूले संस्कृतिहरूले हाम्रा यी ठाउँहरूलाई बचाइराख्न मध्यपुर थिमीमा कतिको सहयोग पुर्याइरहेको जस्तो लाग्छ यहाँलाई
जस्तो यी चिजहरूले जात्राहरूले यिनीहरू एकदम तपाईँ एक दुई एक अर्कासँग रिलेटेड हुन् कि अनि एक अर्कालाई सहयोग पुर्याइरहेकै हुन् जस्तो अब तपाईँको कुनै पोखरीसँग जात्रा रिलेटेड छ भने मानिसहरूले अरू भनौँ न व्यक्तिगत काम अथवा व्यक्तिगत विकासहरू छोडेर पनि त्यो धार्मिक पोखरीहरू आफ्नो आस्थासँग जोडिएका संरक्षण बचाउनतर्फ लाग्छन् भन्नाले यो जात्रा र जात्रासँग जोडिएका पोखरी मठ मन्दिरहरू एक अर्कामा सम्बन्धित भइ नै हाल्छ र व्यक्तिगत रूपमादेखि लिएर संस्थागत रूपमा त्यसलाई त्यो रिलेसनलाई कायम गर्नको लागि त्यसलाई विकास गर्नको लागि मानिस लागि परेका हुन्छन् संस्थाहरू लागि परेका हुन्छन्
जस्तो बिस्केट जात्राकै कुरा गर्दा आठ रात नौ दिनसम्म मनाइन्छ नि बिस्केट जात्रा होइन त्यो बिस्केट जात्राका बीचमा थुप्रो अन्य जात्रा हामीले कुरा गऱ्यौं सिन्दूर जात्राको कुरा वैशाख संक्रान्ति जात्राको कुरा गऱ्यौं होइन नगदेश सिद्धि गणेश जात्रा र जिब्रो छेर्ने जात्रा चाहिँ यो आठ रात नौ दिनभित्र यी जात्राहरू मनाइन्छन् र यो जात्राको विशेषता भनेको यसको त्यो रथ तान्ने कुराको कुरा भइहाल्छ रथ तान्न एकदमै अब त्यहाँ ताना तान गरेर एकअर्कातिर लैजाने कुराहरू हुन्छ यो रथको बाटो जहाँ जहाँ छ नि त्यो बाटो वरिपरिका ती सम्पदाहरूको संरक्षणको कुरा पनि त आउँछ नि
आउँछ यो हाम्रो थिमी नगरपालिकामा खट तान्ने रुटहरू छ अनि त्यो 32 खटहरू छ धेरै खटहरू छ यहाँ हेलो
हजुर हामीले सुनिरहेका छौँ
त्यो खट तान्ने रुटहरू छ त्यो रुटहरूलाई हामीले समय समयमा त्यसलाई व्यवस्थित गरेका हुन्छौँ त्यहाँ खतहरू लिएर जाँदाखेरि कुनै किसिमको दुर्घटना नहोस् केही अप्ठ्यारो नहोस् भनेर त्यो बाटोहरू रुटहरूलाई हामीले त्यसलाई व्यवस्थित गरेका हुन्छौँ
अनि निशाजी जस्तो यहाँको लामो अनुभवमा 10 वर्षको अनुभवमा के देखाउँछ यहाँले संरक्षण या भनौँ यहाँ आफै पनि एउटा इन्जिनियरिङ पेसामा हुनुहुन्छ यो पेसामा आबद्ध हुँदाखेरि जस्तो सार्वजनिक स्थलहरूलाई महत्व दिएर त्यहाँका जति पनि स्थानीयहरू हुनुहुन्छ उहाँले कतिको आफ्नो संरचनाहरू निर्माण गरिरहनु भएको छ होइन अतिक्रमण नै गर्नुपर्छ त्यसमा कतिको विवादमा तानिने ओर्ने यस्ता विविध कुराहरू कतिको पाउनु भएको छ
अतिक्रमणको सन्दर्भमा जस्तो यो जुन जात्रासँग रिलेटेड ठाउँहरू छ जुन सधैँ चाहिँ प्रयोगमा आइराख्ने ठाउँहरूमा त्यति अतिक्रमण त्यो ठाउँमा भएको छैन अतिक्रमण कस्तो सार्वजनिक ठाउँमा भएको छ जुन चाहिँ ओझेलमा परेका छन् सहरभन्दा बाहिरतर्फ छन् होइन त्यो त्यस्तातर्फ चाहिँ केही जग्गाहरू अतिक्रमणमा परेका छन्। मानिसहरूले त्यसलाई अब प्रति जग्गासँग निजी जग्गा हुन्छ, अब त्यो निजी जग्गा चाहिँ अब बढाउँदै बढाउँदै प्रति जग्गा काट्दै काट्दै चाहिँ त्यस्तो केही हदसम्म भएको छ त्यो। तर यात्रासँग रिलेटेड भएका अथवा प्राय प्रयोगमा आइराख्ने ओपन स्पेसेसहरू खुल्ला स्पेस त्यसमा चाहिँ अतिक्रमण भएको देखिएको छैन, किनकि त्यहाँ सबैको नजरको अगाडि हुन्छ, त्यहाँ मानिसहरूले त्यस्तो गर्दैन। बाहिर त्यस्तो कथम कदाचित आए पनि त्यहाँ स्थानीय व्यक्तिहरू मिलेर स्थानीय निकाय मिलेर त्यसलाई त्यस्ता समस्याहरूलाई निराकरण गरेको छ।
अनि जस्तो अब जुन पुरानो भवन छ त्यही भवन बनाउँदाखेरि पनि नयाँ संरचना जब बन्छ नि घर बनाउनुहुन्छ उहाँहरूले होइन, त्यस्तो बेलामा खुला ठाउँहरूलाई कतिको महत्व दिनुहुन्छ? जस्तै बहालकै कुरा गरौँ न, पहिला पहिला अब खुर्सानी धानहरू सुकाउनकै लागि वरिपरि उहाँहरूले घर बनाउने र बीचमा चाहिँ खाली ठाउँ राख्ने एक प्रकारको चलन थियो होइन, तर अब अहिले ती चलन चल्ती त छैनन् र अहिले चाहिँ त्यस्ता ठाउँहरू चाहिँ सार्वजनिक बाटोको रूपमा धेरै मात्रामा यो ठिमी एरियामा अनि यो मध्यपुर ठिमी नगरपालिकामा चाहिँ सार्वजनिक बाटोको रूपमा प्रयोजनमा आएको पनि पाइएको छ है, कस्तो छ यस्तो त्यस्तो कुराहरूलाई चाहिँ उहाँहरूले कतिको प्राथमिकतामा राख्नुहुन्छ?
यो अब मठ मन्दिरसँग नजिकका घरहरू भन्दाखेरि यहाँ त मापदण्ड निर्धारण भएको छ, मापदण्ड यसरी जस्तो परम्परागत आवासीय क्षेत्र मठ मन्दिरको वरिपरि यस्तो बनाउनु पर्छ भन्ने किसिमको छुट्टै छैन, तर के छ कोर एरियाहरूमा पुरानो संरचनाहरूलाई पुरानो पुरातात्विक किसिमको झलक देखिने गरी घर बनाउनु पर्छ भन्ने किसिमको एउटा प्रोभिजन छ यहाँ। अनि नक्सा पास हुँदाखेरि त्यही किसिमको मानिसहरू नक्सा बनाउँछन्, जस्तो अब कसैको घरमा चाहिँ तपाईँको तीन मुखे पाँच मुखे झ्यालहरू छ भने त्यो किसिमको झ्याल देखाउन लिएर आउँछ, तर बनाउने बेलामा चाहिँ त्यो पाँच मुखे तीन मुखे झ्यालहरू बनाउँदैन, किनकि त्यो अब धेरै काठको झ्यालहरू त्यसरी बनाउँदाखेरि धेरै महँगो हुन्छ र नगरपालिकासँग त बाध्यता के छ, नगरपालिकासँग त्यति कम्पन्सेसन दिन सक्ने त्यति अलिकति सपोर्ट गर्ने स्थिति पनि रहेन। त्यसैले मानिसहरूले के गर्छन् नक्सा एक थरीको पास गरे पनि अलिकति झ्यालको संरचनाहरूमा तपाईँको त्यो अब एक्सपोजरको सन्दर्भमा जस्तो एक्सपोज ब्रिक राख्नुपर्छ भन्ने किसिमको हामीले भन्दा भन्दै पनि मान्छेले प्लास्टर गरिने त्यस्ता अलिकति विकृतिहरू देखिएको छ।
यसले गर्दाखेरि त्यो खालको जुन मठ मन्दिर जुन यहाँले भन्नुभयो नि यो घरको मुख मुखडाहरूमा जुन परम्परागत पुरातात्विक त्यो नमर्ने गरिकन बनाउनुपर्छ भनेर त्यसले केही त्यस्तो अलिकति नराम्रो भनेको हुन्छ नि जुन सुन्दरता हो त्यसलाई त पक्कै पनि प्रभाव पर्यो होला होइन, सुन्दरतालाई कायम राख्नको लागि हजुर सुन्दरतालाई कायम राख्नको लागि चाहिँ अलिक कडी कडाउ गर्न चाहिँ यो तिमी नगरपालिका चुकेको हो कि जस्तो देखियो कि अघिदेखि कुरा गर्दाखेरि तपाईँहरूले जुन यो संरक्षणका लागि अघि भन्नुभयो घरहरू यति बनाऊ भन्दा नि यस्तो बनाउँछन् अहिले पनि यस्तो देखिएको छ के अरे महँगो छ त्यो होला, तर कुनै एउटा मठ मन्दिरतिरको मोहडालाई त्यो पुरातात्विक हिसाबले बनाउनको लागि अलिक कडी कडाउ गर्न चाहिँ नसकेको हो कि त
यसपालि यो अलिकति बढ्न थालिसकेपछि जस्तो यसपालिदेखि के गरेका छन् एउटा के भन्छ निरीक्षण समिति बनाएको छ, निरीक्षण टोलीले के गर्छ त्यो अब कसैले मापदण्ड विकृत कुन किसिमको संरचना कसैले बाटो मिचेर बनायो अथवा बाटो कसैले मिच्यो अथवा घरै चाहिँ मापदण्ड विकृत बनायो त्यसको रेखदेखको लागि एउटा समिति बनाएको छ, त्यो समितिले चाहिँ उसमा
यसलाई अनुगमन समिति भन्न मिल्छ,
अनुगमन समिति बनाइरहेछ अनि त्यो अनुगमन समिति चाहिँ ले हेर्ने गरी एउटा समिति बनाएको छ, अब त्यसलाई कार्यान्वयनमा लगिन्छ, कार्यान्वयनमा लगिसकेका छैन, अब केही दिन त्यसले कार्यान्वयनमा लगिन्छ।
त्यो अनुगमन समितिले जस्तो यसअघि नै बनाइएका त्यस्ता घरहरू छ नि अथवा नियम विपरीत मापदण्ड विपरीत बनाइएका संरचनाहरूलाई चाहिँ यहाँ यस्तो छ भनेर नगरपालिकासँग त्यो खालको अधिकार छ कि छैन, त्यो अनुसार त्यहाँ पाँच तले घर बनाएको छ भने त्यो घर भत्काऊ अथवा त्यस्ता खालका मठ मन्दिर नजिकै बनाएका घरहरूमा पुरातात्विक महत्वलाई वास्ता गरिएको छैन भने त्यो फेरि पनि बनाऊ भन्ने खालको अधिकार छ कि छैन नगरपालिकासँग?
मापदण्ड विपरीत बनेका संरचनाहरूको सन्दर्भमा नगरपालिकासँग स्थानीय निकायले स्थानीय स्वायत्त शासनले पूरै अधिकार दिएको छ है, तर यसमा के छ नि त्यो जस्तो पहिलेदेखि बनिसकेका संरचनाहरू अब तत्कालै भत्काउनलाई त्यस्तो निर्देशन दिनलाई अलिकति स्थानीय जनप्रतिनिधिहरुको सपोर्ट चाहिन्छ भनेले अब नगरपालिकाले भत्काउन खोजेको सपोर्ट उनीहरूले विरोध गर्ने होइन तर निर्वाचित जनप्रतिनिधिहरु भएको अवस्थामा जसरी कार्यान्वयनमा ती चीजहरू लान सकिन्छ अहिलेको अवस्थामा त्यो लान अलिकति गाह्रो छ त्यसैले अब फर्दर त्यस्तो अनियमित निर्माण नहोस् भनेर एउटा अनुगमन समिति गरिएको अनि समिति गठन गरिएको हो अब विगतका जुन संरचनाहरू भइरहेका छन् त्यसलाई अब अहिलेलाई चाहिँ तत्कालै भत्काऊ अथवा त्यस्तो जान सक्ने अहिलेको वातावरण राजनीतिक अवस्थाले त्यस्तो दिएको छ
संक्रमणकालीन अवस्थाले गर्दाखेरि अलिकति गाह्रो छ कार्यान्वयन गर्न हामी यो कुराकानीलाई निरन्तरता दिन्छौँ हामी लगभग कार्यक्रमको अन्तिमतिर पनि आइपुगेका छौँ अबको हाम्रो यो अन्तिम कुराकानीमा चाहिँ जस्तो ढुङ्गेधारा इनारहरूमा बढी केन्द्रित गर्नेछौँ होइन अहिले चाहिँ हामी सानो विश्राममा जान्छौँ यहाँ चाहिँ हाम्रो टेलिफोन सम्पर्कमै रहिदिनु हुन अनुरोध पनि गर्छौँ हामी र हामी यहाँहरू जो हामीलाई सुनिरहनु भएको छ कार्यक्रम खुल्ला मञ्चको यो सार्वजनिक खुल्ला ठाउँको बहस भइरहेको छ थिमी नगरपालिकाका बारेमा कुराकानी गरिरहेका छौँ हामीले यो विषयमा तपाईँसँग केही जानकारी छ तपाईँसँग जिज्ञासा छ भने पनि हामीलाई टेलिफोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर हो 5545680 तपाईँ टेलिफोन गर्दै गर्नुहोस् हामी छोटो विश्राममा जान्छौं र फेरि पनि आउनेछौं कार्यक्रम खुल्ला मञ्चमा
नेपाली रेडियो नेपाली आवाज रेडियो सगरमाथा FM 102.4 MHz यतिखेर तपाईँ सुनिरहनु भएको छ प्राविधिक मित्र सुरेन्द्र श्रेष्ठ म शान्ता थापा त्यसै गरी सहकर्मी दुर्गा कार्की हामीसँगै रहेका छौं र यो एक घण्टाको बसाईमा यतिखेर हामीले सार्वजनिक स्थलहरूको कुराकानी उठाइरहेका छौं योभन्दा बहसलाई निरन्तरता दिइरहेका छौं र यो सहयोगमा हामीसँग रहेको छ सोसियल साइन्स महाआईएमएफ र फोर्ड फाउन्डेशन
कार्यक्रम खुला मञ्चमा तपाईँ पनि आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ 5546080 फोन गरेर तपाईँको सहभागिताका लागि हामीले यो टेलिफोन छोडेका छौं हामीलाई टेलिफोन गर्दै गर्नुहोस् अहिले हामी जुन बहसमा छौं त्यसलाई निरन्तरता दिँदै गर्दा जस्तो शाहजी फेरि पनि स्वागत छ यहाँलाई
हामी यतिखेर कुराकानी गर्ने प्रयासमा रहेको छौं हामीसँग यतिखेर हामीले टेलिफोन सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौं मध्यपुर थिमी नगरपालिकाका इन्जिनियर सत्यनारायण शाहज्यूलाई उहाँसँगको कुराकानी हामीले केन्द्रित गरिरहेका छौं हुन त धेरै ठाउँहरू छन् यो मध्यपुर थिमी नगरपालिकाभित्र सार्वजनिक स्थलहरू हामीले पोखरीहरूका कुराकानी गर्यौं जस्तो कमल पोखरी लासी पोखरीदेखि लिएर अन्य पोखरीहरू दुई पोखरीको कुराहरू पनि गर्यौं र त्यो सँगसँगै हामीले जात्राको कुराहरू पनि उठायौं जात्रा का कारणले गर्दाखेरि चाहिँ त्यहाँका सार्वजनिक स्थलहरू जुन छन् त्यो चाहिँ अहिलेसम्म अतिक्रमण हुनबाट चाहिँ जोगिएको पनि छ संरक्षित पनि रहेको छ भनेर चाहिँ उहाँले हामीलाई जानकारी गराउनु भएको थियो अब पनि केही धाराहरू छन् त्यहाँ र ती सार्वजनिक
धाराहरूको र इनारहरू पनि जस्तो हामीले थाहा पाए अनुसार थिमीमा मात्र 106 इनार छन् र यिनीहरूको संरक्षण कसरी भइरहेको छ भन्ने पनि कुरा गरौं हाम्रो टेलिफोन सम्पर्कमा शाहजी आइसक्नु भएको छ शाहजी पुनः स्वागत छ यहाँलाई
धन्यवाद
हजुर हामी अलिकति कुरा अब जस्तो ढुङ्गेधाराको कुरा गर्दा ढुङ्गेधाराहरू एकदमै धेरै मासिएको अनि ढुङ्गेधाराको जुन ठाउँ छ त्यहाँ चाहिँ पानी सुकेर भासिएको अवस्थामा पनि ढुङ्गेधाराहरू छन् भन्ने हामीले सुनेका छौँ जुन यो बोडे सिद्धिकाली क्षेत्रका ढुङ्गेधाराहरू संरक्षण गर्न पहल भइरहेको भन्ने सुनेका थियौँ हामीले यो काम के भइरहेको छ
यो ढुङ्गेधारा वास्तवमा खाने पानीको चाहिँ मूल स्रोत नै हो यिनीहरू चाहिँ अब अरू सप्लाइड वाटरहरूले भनौँ न अब काम नगरेको अवस्थामा यही ढुङ्गेधारामा आश्रित हुने हो सबैजना स्थानीय व्यक्तिहरू र त्यसमा हामीले ढुङ्गेधाराहरू जस्तो बोडेमा पनि हामीले यसपालि पनि दुईवटा ढुङ्गेधारा जीर्णोद्धार गराएका छौँ सिद्धिकालीमा पनि एउटा जीर्णोद्धार गरेको छ होइन त्यस स्थानीय व्यक्तिहरूलाई स्थानीय व्यक्तिहरूको सहयोगमा उपभोक्ता समिति मार्फत अब ढुङ्गेधाराहरू जुन जहाँ पानीको स्रोत छ त्यो ठाउँमा जीर्णोद्धार गरिएको अब त्यहाँ ढुङ्गेधारहरू धेरै छ कति ठाउँमा चाहिँ पानीको नै स्रोत नै सुकेर गयो स्रोत सुकेर गएको अवस्थामा त्यहाँ चाहिँ अब त्यति रूपमा अगाडि बढ्न सकिएन तर जहाँ स्रोत बाँकी छ त्यो स्रोतलाई संरक्षण गरेर त्यो ढुङ्गेधाराहरूलाई जीर्णोद्धार गरिएको छ
ढुङ्गेधाराहरू कति जति छन् थिमीमा केही तथ्याङ्क छ यहाँसँग
त्यो त्यसको तथ्याङ्क अलिकति भएन
हजुर जस्तो यहाँले भन्नुभयो नि पानीहरू सुकेका छन् अहिले जुन दुईवटा धारा ढुङ्गेधारा जीर्णोद्धार गर्नुभयो बोडेर सिद्धिकालीमा यिनीहरूबाट पानी आउँछ
खानेपानी आइरहेको जहाँ पानी आइरहेको हुन्छ त्यसैले हामीले जीर्णोद्धार गरिरहेका छौँ। यहाँ गरियो, यसमा लुकनथलीमा समेत गरियो, यहाँ मात्रै लुकनथलीमा पनि हामीले गरिरहेका छौँ। यहाँको त नेचर के छ नि त, जग्गा अलिकति हाइल्यान्ड र लोल्यान्डमा छ र त्यस्तो ठाउँमा पानीको स्रोत आइरहन्छ कि, ढुङ्गे धारा पनि प्रायः त्यस्तै ठाउँमा छ र नगरपालिकाले त्यस्तो खानेपानीको स्रोतलाई अलिकति प्रायोरिटी दिइरहेको छ किनकि यहाँ खानेपानी सप्लाइड वाटर त्यति व्यवस्थित भइसकेको छैन, त्यति यहाँ सप्लाइड वाटर छैन अनि बढी मानिसहरू त्यसैमा आश्रित भएकोले त्यसलाई हामीले प्रायोरिटी दिन्छौँ।
स्रोत पहिचान गर्नुभएको छ, स्रोत कहाँबाट आउँछ पानी भनेर हुन्छ नि, संरक्षण त गर्नुभयो तर स्रोतको पनि महत्वपूर्ण भूमिका रहन्छ। अब त्यही स्रोतमा संरचनाहरू बन्दाखेरि अब पानी नआउने समस्याहरू पनि हुन्छ, त्यस्ता स्रोतहरूलाई जोगाउनको लागि पनि त पहल त उठ्नुपर्छ होइन।
जस्तो तपाईँको कुनै ठाउँमा स्रोत अब निजी जग्गामा पर्न भयो भने त्यो निजी अधिकार अन्तर्गत हुन जान्छ, अब त्यो व्यक्तिको टोटल पर्सनल एटिच्युडमा भर पर्न जान्छ। तर सार्वजनिक स्रोत चाहिँ सार्वजनिक जग्गामा परेको अवस्थामा त्यसलाई सबैतिरबाट सहयोग हुन्छ र प्रोटेक्सन गरिएको हुन्छ। जस्तो यहाँ एउटा पन्ध्र नम्बरमा गट्ठाघरको पूर्वतर्फ एउटा ढुङ्गे धारा छ, त्यसको स्रोत चाहिँ ब्यारेकभित्र छ र त्यसको प्रोटेक्सनको लागि स्थानीय व्यक्तिदेखि लिएर ब्यारेकले समेत सहयोग गरेको छ है। त्यसरी स्रोत चाहिँ अब सार्वजनिक जग्गाभित्र पर्यो भने त्यसलाई सबैजना मिलेर सहयोग गरेकै छन् तर व्यक्तिगत जग्गामा पर्यो त्यही वास्तवमा कुनै कुनै ठाउँमा अलिकति समस्या परेको छ।
हजुर, यस्तो संरक्षणको यो ढुङ्गे धारा संरक्षणमा यहाँले भन्नुभयो नि त्यहाँ अहिले व्यवस्थित खाने पानीको अभाव छ र ढुङ्गे धाराहरू पोखरीहरू इनारहरूबाट ढुङ्गे धारा यो खाने पानी चाहिँ को निर्वाह भइरहेको छ भन्ने कुरा गर्नुभयो। यस्तो संरक्षणमा स्थानीय वासीलाई सहभागी गराउने अथवा यो संरक्षण गर्नु पर्यो यसको स्रोत यहाँ छ यसबाट खाने पानी ल्याउन सकिन्छ भनेर स्थानीय वासीको पहलमा नगरपालिकाले संरक्षणको काम शुरू गरेको कतिको छ, त्यहाँ सहकार्य कति छ स्थानीय बासिन्दा र नगरपालिका?
यो स्थानीय नगर व्यक्ति र नगरपालिका बीच हाम्रो जस्तो मलाई लाग्छ अरू ठाउँको तुलनामा यहाँ धेरै राम्रो सम्बन्ध छ किनकि यहाँ जनसहायता पनि तपाईँको अब
जनश्रमदानको कुरा उठ्छ नि,
जनश्रमदानको अब कति ठाउँ केसमा अलिकति कोर एरियासँग अलिकति गाह्रो हुन्छ, उहाँहरूले क्यास राख्न सक्दैन तर जनश्रमदान आउँछ र कति ठाउँमा जनश्रम तपाईँको 40-50% पनि जनश्रमदान देखिएको छ यहाँ र खास गरी ढुङ्गे धारा खाने पानीको सन्दर्भमा मानिस लागि पर्छन् कि। जस्तो लोकनथलीको हामीले अब 16 नम्बर वडामा पोहोर एउटा दुईटा ढुङ्गे धारा जीर्णोद्धार गरेका थियौं र त्यसमा मलाई लाग्छ कि 60% त्यहाँ व्यक्तिहरूले चाहिँ आफ्नो जनश्रमदान लगानी गरे है। त्यसैले यहाँ चाहिँ यो खास गरी खाने पानीको र मठ मन्दिरको संरक्षणको सन्दर्भमा जनसहभागिता एकदम चाहिँ सराहनीय छ।
हजुर, अनि खाने पानीसँगै जोडिँदाखेरि इनारको कुरा आउँछ, हामीले एउटा सानो तथ्याङ्क पाएका थियौं 106 इनार छन् यो तिमी नगरपालिकामा, तर जम्मा 2 इनारबाट मात्रै खाने पानी शुद्ध खाने पानी आउँछ र अन्य इनारहरूको शुद्धिकरण गर्ने तर्फ सोचाइ भइरहेको भन्ने थाहा पाएका थियौं, के भइरहेको छ?
यो इनारको सन्दर्भमा जस्तो पोहोर पनि हामीले अब सबै इनार एकैचोटि जीर्णोद्धार गर्न सक्दैन, विस्तारै गर्दै जाने हो। पोहोर पनि हामीले यो चपाचोमा 2 इनार सफा गर्नको लागि अलिकति पैसा छुट्याएका थियौँ है। अब त्यहाँ अलिकति टेक्नोलोजीमा फरक पर्न जान्छ, जस्तो अब यहाँ जीर्णोद्धार गर्दाखेरि के गर्छन् नि, इनारलाई पुरै छोपिदिने र त्यसमा के भन्छ त्यो पाइप ह्यान्ड पाइप हुन्छ नि त्यो फिट गरिदिने, त्यसले गर्दा पानी अलिक बढी पल्युटेड हुन जान्छ, त्यसमा पानी पहेँलो भएर आउँछन् र त्यहाँ स्थानीय व्यक्तिहरूलाई हामीले के भन्छ त्यसलाई नछोपिकन बरु त्यो अरू चाहिँ प्रोटेक्सनका कुराहरू गरौँ, पानी चाहिँ बाल्टिनले तान्नुपर्छ त्यसमा डोरी लगाएर, त्यो बेला के हुन्छ पानीमा एरिएसन हुन्छ र पानी सफा भइरहन्छ। त्यस्तो किसिमको प्रोभिजन भएको ठाउँहरूमा जहाँ अलिकति मानिसहरू बाल्टिनले पानी तान्ने प्रवृत्ति छ त्यो ठाउँमा इनार अलिकति बढी व्यवस्थित छ। जुन ठाउँमा पुरै आधुनिकीकरण भएको छ, अब मोटर लगाएर अथवा तपाईँको त्यो पम्प लगाएर पानी तान्ने गरिन्छ, त्यहाँको अवस्था अलिकति पानी बिग्रेको छ र पानी फोहोर भएपछि पानी पहेँलो भएर गएपछि
जस्तो यो सार्वजनिक इनार यिनीहरू सार्वजनिक इनार हुन् जुन हामीले कुरा गरिरहेका छौँ, सार्वजनिक इनारमा पनि मोटर लगाएर तान्ने काम भइरहेको छ
जस्तो मोटर खाने पानीकै लागि हो, जहाँ अब 2-4 जना चाहिँ अब सार्वजनिक इनार पनि अब त्यो टोल छिमेकीले युज गरेका हुन्छन् नि, अनि टोल छिमेकीले अब त्यही उपभोक्ता समितिहरू मिलेर त्यसमा पाइप फिट गरिदिने, माथिबाट ढलान गरिदिने, यिनीहरूलाई छोपिदिने अनि पाइप फिट गरिदिने, मोटर फिट गरिदिने। अनि त्यस्तो अवस्थामा पनि भित्रको पानी एरिएसन हुँदैन, एरिएसन नभएको अवस्थामा पानी पहेँलो भएर आउँछन् अनि त्यो बिस्तारै गएपछि पानी पहेँलोपछि प्रयोग गर्न अधिक कम मानिसहरू कम हुने प्रयोग गर्ने मानिसहरू कम हुन जान्छ अनि झन् त्यो बिग्रिँदै जान्छ यिनीहरूको स्थिति। त्यसैले हामीले के भनेका छौँ कि यसले यसरी प्रोटेक्सन गर्दै जानुपर्छ, जस्तो अब नछोपिकन बाल्टिनले पानी तान्ने गर्नुपर्छ, त्यसले समय समय सफा गर्नुपर्छ भन्ने अब सबैलाई हामीले गर्नुपर्छ। जस्तो अब त्यही चापाचोमा दुईटा इनारलाई सरसफाई गरेको थियो यसपालि र नयाँ बजेटमा पनि राखिएको छ अलिअलि होइन, त्यसलाई हामीले अब खानेपानीको रूपमा यसलाई अलिकति व्यवस्थित गर्नुपर्छ भन्ने धर्म गरेर त्यसलाई खानेपानी मान्छेले खानेपानीको रूपमा त्यसले युज गर्न सकिरहेको छैन धेरै जस्तो ठाउँमा, अब लुगा धुने अरू अन्य प्रयोजनलाई युज गरिरहेको छ।
हजुर, यो प्रत्येक वर्ष बजेटमा चाहिँ तपाईँहरूले यस्तो खालको जस्तो ढुङ्गे धारा, इनार, मन्दिर, पाठी पौवा र अन्य सार्वजनिक ठाउँहरूको संरक्षण गर्न, तिनीहरूको जीर्णोद्धार गर्नको लागि बजेटहरू छुट्याउने काम चाहिँ भइरहेको हुन्छ।
हजुर, त्यो त अब नितान्त आवश्यक चिजै हो, त्यो पूर्वाधार विकास तर्फको नितान्त आवश्यक चिज हो, इनार र ढुङ्गे धारा संरक्षण गर्नुपर्ने, त्यसैले त्यो आवश्यकको माग पनि त्यत्तिकै छ, त्यसैले त्यो गर्नुपर्छ त्यो कामहरू नगरपालिका गरि पनि जान्छ।
हजुर, हामीले सामान्यतया जस्तो बजेटहरू खालि सड़क निर्माणमा यस्तोमा बढ़ी छुट्याएको पाउँछौं होइन, अरू संरचनाहरूमा, तर यस्तो खालको जुन त्यहाँको जुन ठाउँ छ त्यहाँको स्थानीय रूपमा एउटा सुन्दरता दर्शाउने सार्वजनिक खुला ठाउँहरू, त्यहाँका सम्पदाहरू जोगाउनतर्फ नगरपालिकासँगै हजुर अन्य सरोकारवालाहरू चाहिँ कतिको सहभागी भएको पाउनु भएको छ? यहाँले भन्नुभयो स्थानीयवासी त सहभागी भइरहनु भएको छ भनेर, तर अन्य सरोकारवालाहरू चाहिँ कतिको सहभागी भएका छन्?
अन्य सरोकारवाला भनेले जस्तो अब यहाँले खानेपानी संस्थान के भन्नु पर्ने, अहिलेसम्म अब हामीले यहाँबाट गर्दाखेरि विगतमा हामीलाई अब युडीएलईले जीटीजेडले सहयोग गरिदिएको थियो, नगरपालिका स्थानीय निकायले गरेको थियो कामहरू, कहिले काहीँ वर्ल्ड भिजनले पनि सहयोग गरिदिन्छ, अब खानेपानीले पनि अब कति ठाउँ गर्थ्यो मलाई चाहिँ थाहा, हाम्रोसम्म नोटिसमा आउन सकेन खानेपानीले गरेको सन्दर्भमा, तर अहिलेसम्म गरेको अब त्यो नगरपालिका स्थानीय व्यक्तिहरूले म्याक्सिम बढी चाहिँ यही नगरपालिका र स्थानीय व्यक्तिहरूको उसमा गइरहेको छ यो कामहरू सहभागितामा,
भनेको सरकारवालाहरूको पनि सहभागिता छ।
सरकारवालालाई विगतमा हामीले जीटीजेड, यूडीएलई, वर्ल्ड भिजन यिनीहरूले केही न केही सहयोग गरेका छन्।
हजुर, अनि अलि अब अन्तिममा अलिकति हामीले अघि त्यो हनुमन्ते खोलाको कुरा त उठायौं, छोटो कुराकानी गराउन, यो हनुमन्ते खोलाको विवाद चाहिँ के विवाद हो?
हनुमन्ते खोला यो 14 नम्बर वडाको केस होला तपाईँको, हनुमन्ते खोला अब यो नदी हो नि, नदीले बहाव आफ्नो चेन्ज गरिरहेको हुन्छ, नदी बहाव चेन्ज गरेको अवस्था नदी के छ नि त्यो 14 नम्बर वडामा पहिलेको बहाव भन्दा अलिकति दक्षिणतर्फ गएको छ, भन्नाले बालकोटतर्फ गएको हो त्यो ठाउँमा, ठ्याक्कै त्योभन्दा पूर्वपट्टि नदी मध्यफुर नगरपालिकाभित्र अथवा पहिलेको बालकुमारी गाविसभित्र छिरेको हो, भन्नाले नगरपालिकाको जग्गा धेरै बालकोटतर्फ गएको हो र त्यो जुन ठाउँ मैले विवाद भयो त्यो ठाउँमा बालकोटतर्फको जग्गा थिमीतर्फ अहिले नदी कटान भएर आएको छ, भनेर नदी चाहिँ अझै गाविस त्योतर्फ सरेको छ र यो अहिले यहाँ नयाँ नापी भइसकेको अवस्था हो, नयाँ नापी भइसकेपछि त्यो नयाँ नापीले के गरेका छन् पुरानो बाबलाई पनि नदीको जुन पुरानो नापी नक्सा 21 सालको नापीको जुन नक्सा छ त्यसलाई त्यही ठाउँमा प्रति जग्गाको रूपमा राखेको छ र अहिलेको बाबलाई पनि नदीको रूपमा कायम गरेको छ। अब त्यो नगरपालिकाभित्र आइसकेको अवस्थामा यो करिब असारतिरको कुरो हो, त्यहाँ केही अब व्यक्तिहरूले त्यो खोलालाई अहिले बगिरहेको खोलालाई पुरानो धारमा ल्याउने प्रयास गरे, त्यसलाई स्थानीय व्यक्तिहरूले चाहिँ विरोध गरेर नगरपालिकाले पनि त्यसलाई उसमा खोलाको नेचुरल भावलाई परिवर्तन गर्नु हुँदैन भन्ने सन्दर्भमा नगरपालिकाले पनि त्यसको लागि आराम लियो र यसको सन्दर्भमा यहाँ ठूलो विवाद भयो, ठूलो डिस्कस भयो, त्यसको लागि भनौँ न अब दुई ग्रुप जस्तै भयो, त्यो नगरपालिका स्थानीय व्यक्तिहरू एकातर्फ, उतातर्फ अब जग्गा सरोकारवाला व्यक्तिहरू अर्कोतर्फ भएर यहाँ यो केस चाहिँ जिल्ला प्रशासनसम्म पनि गएको थियो र लास्टमा गएर जिल्ला प्रशासन कार्यालयमा गएर यसको सन्दर्भमा एउटा सहमति भएको थियो, त्यसैले नगरपालिका चाहिँ किरानमा बसेको थियो र अहिले पनि जुनसुकै ठाउँमा पनि नगर खोला जुन ठाउँमा बगिरहेको हुन्छ त्यसको नेचुरल बहावलाई परिवर्तन गर्नु हुँदैन भन्ने नगरपालिकाको एउटा प्रष्ट धारणा
भनेपछि यो विवाद मिलिसकेको अवस्था हो अहिले
त्यो मिलिसकेको अवस्था हो अहिले त्यो बेला पनि अब त्यो जुन व्यक्तिहरूले खोला सार्छु भन्ने गरेका थिए उनीहरूले पनि अब त्यो मिटिङमा त उहाँहरू आउनु भएन तर जिल्ला प्रशासनमा हामीलाई के एउटा सहमति एउटा छलफल गरिदिनुभयो कि त्यो व्यक्तिहरू प्लट यो जग्गा खोला सार्ने व्यक्तिहरूले अब सार्दैन भन्ने किसिमको हामीले एउटा पत्र एउटा छलफल गरेर सबै राजनीतिक दलहरूको बीचमा छलफल गराएर एउटा पत्र दिएको छ जिल्ला प्रशासनले
भनेको दुवै पक्ष बसेर होइन कि तपाईँ नगरपालिकालाई मात्रै त्यस्तो खालको कुरा भयो जिल्ला प्रशासन
दुई पक्षले त्यहाँ ल्याउँदाखेरि मुठभेड हुन सक्ने स्थिति थियो त्यसैले दुवै पक्षलाई ल्याइएन त्यहाँ एउटा निर्णय गरेर जिल्ला प्रशासनले निर्णय गरेर अनि हामीलाई दियो जानकारी उनीहरूलाई पनि गराइदियो
जस्तो यो यसको प्राकृतिक बहाव थियो नि हनुमन्ती खोलाको त्यसलाई परिवर्तन गर्न खोज्नु त्यो बहावलाई अन्यत्र मोड्न खोज्नु के स्वार्थ देख्नु भएको छ नगरपालिकाको तर्फबाट किन त्यस्तो गरिएको होला भनेर
त्यो त प्रश्नै हो नि अब त्यो जग्गा चाहिँ पुरानो धारमा ल्याइसकेपछि अब त्यो त्यहाँको जग्गा त्यति अब जग्गा चाहिँ अब व्यक्तिको हुने भयो नि त पुरानो चाहिँ व्यक्तिकै हो कसैको तर खोला बगिसकेको अवस्थामा त्यो त त्यसले चाहिँ चेन्ज गर्न मिलेन नि
होइन
अनि एक्चुअली त्यो पुरानो जग्गा धनीहरू त्यहाँ हुँदैन त्यो तपाईँहरूले पनि बुझेकै हो अब कुनै व्यक्तिहरूले त्यो खोलालाई किन्छ अनि त्यसरी खोला सार्ने प्रयासमा जान्छ त्यहाँ करिकरी भएको अवस्था त्यही हो
हजुर हामी धेरै आभारी छौँ यो महत्वपूर्ण समयको लागि यहाँसँग अन्त्यमा केही भन्न चाहनुहुन्छ यहाँ आफै
अब हामीले यो सगरमाथा एफएम मार्फत हामीले एउटा हाम्रो अब श्रोताहरूले के भन्न चाहन्छु अथवा हाम्रो नगरवासीहरूले के भन्न चाहन्छु यो नगरपालिकामा यो घर निर्माण सम्बन्धी मापदण्डहरू छ त्यो फलोअप गरिदिनलाई त्यसपछि अब अहिलेको परिस्थितिमा काठमाडौँको स्थिति चाहिँ अब भूकम्प दृष्टिकोण एकदम जोखिम छ त्यसैले भूकम्प प्रतिरोधात्मक घर बनाओस् भन्ने मैले यसै मार्फत सबै नगरवासी र श्रोताहरूलाई एउटा सानो सन्देश दिन चाहन्छु
त्यसको लागि त सार्वजनिक खुला ठाउँहरू पनि चाहियो त्यसको पनि संरक्षण हुनु पर्यो जुन यस्तो खालको भूकम्पीय सुरक्षाको लागि त अब भूकम्प आइहाल्यो भने कहाँ जाने त ज्यान बचाउन दकुर्न पर्यो नि होइन
त्यसको
लागि सार्वजनिक खुला ठाउँहरू चाहियो
सार्वजनिक खुला ठाउँ संरक्षणको लागि अब कुनै संस्था मात्रै लागेर हुँदैन संस्था पनि आफ्नो व्यक्तिहरू मिलेर बनेको हुन्छ त्यसैले स्थानीय व्यक्ति र संस्था मिलेर चाहिँ त्यो सार्वजनिक जग्गाहरू पनि संरक्षण गर्नुपर्छ कुनै ठाउँमा अब संस्थालाई सहयोग पनि गर्नुपर्ने हुन्छ भन्ने मैले अनुरोध गर्न खोजिरहेको छु यो सगरमाथा मार्फत
हस् हस् हामी धेरै आभारी छौँ यो महत्वपूर्ण समयको लागि अनि जानकारीको लागि पनि
धन्यवाद